अपना कोई वीजा होती है ना पासपोर्ट होता है, कोई डॉक्यूमेंटेशन नहीं हो रही है उनकी। तो ये एक इशू है जो हम बार बार उठा रहे हैं फेडरल गवर्नमेंट के साथ कि इसको देखा जाए, हमें उस तक उसका कोई रिस्पांस नहीं मिल रहा। सेकंड ये कि जो फाटा और सेटल एरिया के बीच में जो गार्ड करती है फ्रंटियर कंस्टेबलरी, वो भी नहीं है हमारे पास। वो भी 70 के करीब प्लाटून जो है वो इस्लामाबाद कराची के अंदर बैठी हुई है, उनसे वो चौकीदारी का काम ले रहे हैं। हमारा ये डिमांड है कि अगर आपको जरूरत है एफ सी की तो आप मजीद भर्ती कर लें, बजाय इसके कि आप हमारे यहाँ से उठा के आप ले जाएं। तो मेरे ख्याल से जो फ्रंट लाइन सुबह है ये दहशतगर्दी के हवाले से, तो वो तो हम लड़ रहे हैं यहाँ जंग। तो ये अगर जंग खुदा न खास्ता हम हारते हैं तो ये पाकिस्तान की जंग हारने होगी। तो मेरे ख्याल से पहले तो इसको महफूज करना होगा हमें खैबर पख्तूनख्वा को। इसके लिए जो फेडरल गवर्नमेंट ने हमारे साथ वादा किया था कि 1000 पुलिस हम मजीद भर्ती करके देंगे, और नेशनल एक्शन प्लान का काफी अर्सा गुजर चुका है, वो 1000 पुलिस अभी तक उन्होंने भर्ती नहीं किए। हमें 1% जो है वो मिलता है कि जी आप दहशतगर्दी के खिलाफ जंग के लिए, तो वो 1% जो है वो तो अभी पीनट के बराबर है, क्योंकि आप जितनी बड़े पैमाने पर दहशतगर्दी हो रही है और हुई है उससे तो हमारा इंफ्रास्ट्रक्चर हिलकर रह गया है। फिर तीसरा जो अफगान माजरीन का इश्यू है जो हम बार बार उठा रहे हैं कि आप इसको एक्सटेंशन देते रहें, तो आप हमसे तो पूछे ना कि हमारा इंफ्रास्ट्रक्चर इससे कितना मुतासर हो रहा है, नामान का इश्यू इससे कितना बढ़ रहा है। तो हमारा ये भी डिमांड है कि अभी मजीद एक्सटेंशन ना दी जाए और अफगान माजरीन को फौरी तौर पर वापस भेजा जाए।
अच्छा ये बताइए मुझे कि ये जो GIT की रिपोर्ट आई है आप इसको एक्सेप्ट करते हैं, जो आपने पढ़ा है इसको, और आपकी गवर्नमेंट क्या इस रिपोर्ट की रोशनी में कोई मजीद इकदाम करने का इरादा रखती है?
देखिए इकदाम तो जरूर किए करेंगे, क्योंकि ये जहाँ से भी गफलत हुई है उसका तो एक्शन जरूर लेना पड़ेगा। लेकिन मैंने आपसे कहा कि देखें जो हमारे एयर बेसिस हैं वहाँ पे कितनी सिक्योरिटी होती है, GHQ में कितनी सिक्योरिटी होती है। लेकिन हमले तो होते हैं, अगर एक बंदा अपनी जान देने ट्राय जान लेना उसके लिए क्या आसान मुश्किल होता है। तो लेकिन हम मिनिमाइज कर रहे हैं
जी,
इसमें ये भी देखना इस हद तक 19,000 के करीब लोग गिरफ्तार हुए हैं दहशतगर्द जो नेशनल एक्शन प्लान के बाद। तो ये तो एक इस सूबे के कारनामा है कि इतने बड़े पैमाने पर लोगों को गिरफ्तार किया जा रहा है। फिर ये आप देखें कि पुलिस ने अब तक कितने बारूद पकड़ा है, कितने लोगों को पकड़ा है, कितने हमले बनाए। तो ये भी बहुत सारी चीजें हैं, एक हमला हो जाता है किसी सूबाई हुकूमत नाकाम हो गई, लेकिन जो जितने हमले हम नाकाम बना रहे हैं उसका कोई
नहीं। ये तो पूरे पाकिस्तान में स्कूलों की सिक्योरिटी का मसला है, तो पंजाब में भी यह है, सिंध में भी, हर जगह यही है। जाहिर है कि हर सूबाई हुकूमत की अपनी जिम्मेदारी है सिलसिले में।
नहीं देखिए हमने तो ये कहा है कि जब ये वाकया हुआ तो उसके बाद जो कैबिनेट का इजलास हुआ उसमें हमने जो कुछ करना था वो तो हम कर रहे हैं, लेकिन साथ साथ फेडरल गवर्नमेंट को भी हम जगा रहे हैं कि वो हमारे साथ तावन करें। अगर वो ये समझते हैं कि सूबे का इश्यू है तो ये सूबे का इश्यू नहीं, जो आग यहाँ लगी हो कल इस्लामाबाद में भी लग सकती है, कराची पंजाब तक भी फैल सकती है, इसलिए साग को बुझाने की जरूरत है उसमें मिलजुल कर। अब इससे पहले जो इंटेलिजेंस शेयरिंग का इश्यू था वो नहीं हो रहा था, लेकिन हमारे दौर में रेगुलर इंटेलिजेंस शेयरिंग हो रही है और इश्यूज हम डिस्कस करते रहते हैं। तो देखिए एक तो ऑलरेडी ज़र्ब आज़म हो रहा है, उसका होना था, उसका रद्द अमल यहाँ पे एक्सपेक्ट कर रहे थे हम, और उसके लिए हमने पूरी तैयारी की हुई है और हर वक्त यहाँ अलर्ट रहती है हमारी फोर्सेज। लेकिन जाहिर है दहशतगर्दी को रोकना पूरी दुनिया का एक इशू बन चुका है, तो इसमें सिर्फ हमें ये कहना कि जी आप रोक
जी
की कमी आ रही है, उस रिसोर्सेज की कमी को
पूरा करना है। बहुत शुक्रिया शौकत यूसुफ जई साहब, और सामीन हमें ज्वाइन किया इस वक्त ब्रिगेडियर साद नजीर साहब ने, जो पॉलिसी इंस्टीट्यूट के से ताल्लुक रखते हैं। ब्रिगेडियर साद नजीर साहब ये बताइए कि बाचा खान यूनिवर्सिटी पर GIT की रिपोर्ट आ गई है उस हमले के ऊपर, आपने वो रिपोर्ट यकीनन देखी होगी, आप किस हद तक इत्तफाक करते हैं कि जिम्मेदारी जो है यूनिवर्सिटी की है और उसने वहां लैप्सेस हुए सिक्योरिटी में?
जहां तक इस किस्म के वाकयात का ताल्लुक है और जिस तरह APS का हुआ था, फिर ये बाचा खान यूनिवर्सिटी का हुआ, और तो इस किस्म के वाकयात तो हमारे मुल्क में और खुसूसन जिस हालत जंग से हम गुजर रहे हैं का होना कोई फिर मतलब मामूली बात नहीं है या नामुमकिनात में से नहीं, बल्कि काफी मुमकिन है और इसके बाद भी हो सकते हैं। लेकिन जहां तक सिक्योरिटी लैप्सेस का ताल्लुक है तो सबसे पहले मोर्चा इसका इंटेलिजेंस होता है, वार्निंग होती है या इंटेलिजेंस लेवल पर जो एक्शन एक्शनेबल इंटेलिजेंस करते हैं, तो کے ذریعے آپ اس کی روک تھام کر سکتے ہیں. دوسری بات آ جاتی ہے کہ آپ کا حصار اس علاقے میں کیسا ہے, جو فزیکل حصار ہے, تو فزیکل حصار آپ کا باؤنڈری وال ہے یا باغ وائر ہے, تو وہ ایک ٹائم کے لحاظ سے 5-10 منٹ کے لیے وہ آبسٹیکل ہے, اگر اس کو کسی طریقے سے فائر سے یا آبزرویشن سے آپ اس کو کور نہیں کرتے. اور تیسری بات یہ تھی کہ آپ کے انسائیڈر کون سے, فیسیلیٹیٹر کون سے ہیں, اور ان کو فنڈ پرووائڈنگ اور ان کو ٹارگیٹ ایکوئزیشن کون کراتا ہے, تو وہ بھی ایک انٹیلیجنس کا معاملہ ہوتا ہے. اور دوسرا آپ نے اپنے لوگوں پر نظر بھی رکھنی ہوتی ہے. تو نیپسس تو ہے, اس میں تو کوئی شک نہیں ہے, میں اس کو تسلیم کرتا ہوں, لیکن جہاں تک ہمارے اس ماحول کا تعلق ہے جس سے ہم گزر رہے ہیں جن حالات سے, تو ان حالات میں فل پروف سیکیورٹی کسی انسٹیٹیوشن کو یہاں تک کہ ہارڈ ٹارگیٹ کو بھی نہیں دی جا سکتی, اس لیے کہ جو سوسائٹی کے لیے آ جاتا ہے یا وہ جان پر کھیلتا ہے تو اس کے لیے کوئی آبسٹیکل نہیں ہوتا ہے. اگر اس کو پہلے نیوٹرلائز کیا جاتا ہے تو ٹھیک ہے, ورنہ پھر آپ صرف فائٹنگ کر لیتے ہیں, پھر ڈیمیج کنٹرول کر لیتے ہیں, اور جب ڈیمیج کنٹرول جتنا بہتر طریقے سے اور جلدی سے کر لیں تو آپ کا ایکشن ہوتا ہے.
اچھا زیادہ آپ کے یہ بتائیے جی, اچھا یہ بتائیے
نارملی جو ٹارگیٹ کو,
جی یہ فرمائیے کہ یہ جو کہا گیا ہے اس میں کہ قومی سطح کے اوپر ایک کوآرڈینیٹڈ پالیسی کا فقدان ہے, اس بارے میں آپ کیا کہیں گے؟
یقیناً قومی سطح پر جس طرح نکتا کا ہے, اور اس کے علاوہ انہوں نے جوائنٹ انویسٹیگیشن ڈائریکٹوریٹ اور انفارمیشن ڈائریکٹوریٹ کو بنائیں گے, اس پر ابھی تک نیشنل ایکشن پلان کیا تھا, ادر وائز اس پر عمل درآمد نہیں ہوا ہے کہ پورے ملک کے جو انٹیلیجنس ادارے ہیں ان کا ایک کوآرڈینیٹنگ سینٹر ہو جہاں پر سارے انفارمیشن آئے, انفارمیشن کو کلیکٹ کیا جائے اور اس سے ایک پکچر بنائی جائے, اور پھر متعلقہ اداروں کو وارننگ دی جائے یا اس کا سدباب کیا جائے. تو یہ بہت ضروری ہے انٹیلیجنس کی کوآرڈینیشن, اور اس پر پھر متعلقہ لوگوں کو آگاہ کرنا, اس پر ایکشن کرنا, یقیناً ایک بہت بڑی
ضرورت ہے. بالکل صحیح کہہ رہے ہیں آپ جی,
ہمارے نظام میں ہے اور اس کو جلد دور کرنا ہوگا.
صحیح, اچھا ہمیں جی میں ایک سیکنڈ جی
چلے جاتے ہیں.
اچھا
بلیم گیم اس کا حل نہیں ہے, اس میں ہر ایک نے اپنی ذمہ داری نبھانی ہے.
صحیح,
کیونکہ میرے خیال میں وہ اپنے طور پر نہیں نبھائی جاتی, بلیم گیم ہو جاتا ہے.
صحیح,
وہ بھی مطلب کہ پیغام دیتا ہے وہ بہتر نہیں ہے. اور پھر یہ بھی ہے کہ اگر ہم صاحب ہمارے جواب دے جاتے ہیں اور ہم سکول بند کر دیتے ہیں یا خطرے کے ساتھ ہم آن کے بند کر دیتے ہیں تو اس سے کام نہیں چلتا.
ساد نظیر صاحب میں ذرا آپ کو روکوں گا یہاں پر جی,
بنایا ہوتا ہے اپنا کام, پھر اس کا مقصد حل ہو جاتا ہے.
میں ذرا آپ کو یہاں روکوں گا,
مقصد میں کامیاب ہو جاتا ہے کہ خوف و ہراس پھیلا دیا.
میں آپ کو ذرا روکوں گا یہاں پر, ہمیں جوائن کیا ہے رانا مشہور صاحب نے جو پنجاب کے وزیر تعلیم ہے, اور پنجاب میں, سندھ میں اور پورے ملک میں اس وقت تو اسکولوں کی سیکیورٹی جو ہے ایک بہت بڑا مسئلہ بنا ہوئی ہے. رانا مشہور صاحب یہ فرمائیے کہ پنجاب میں جو پرائیویٹ اسکول ہیں خاص طور پر, ان کے درمیان یہ تقسیم ہو گئی ہے, کچھ کھولنا چاہتے ہیں کچھ نہیں کھولنا چاہتے, آپ کی جو گورنمنٹ کی پالیسی ہے کیا کل آپ اسکول کھول رہے ہیں پنجاب میں؟
بسم اللہ الرحمن الرحیم, بالکل ہماری آج جو میٹنگز ہوئی اور اس کے اندر فیصلہ ہو چکا ہے کہ کل پنجاب کے اندر تمام تعلیمی ادارے کھل رہے ہیں, تمام سکولز کھل رہے ہیں. اس کے اندر جو پنجاب کے سرکاری سکول ہیں وہ بھی شامل ہیں, اور ہماری پرائیویٹ سکولز ایسوسی ایشن کے ساتھ جو ملاقاتیں ہوئیں اور جو ہمارے پارلیز ہوئے اس میں جو ان کی جو تھی تھوڑی جو پرابلم تھی ہم نے ان کو دیکھا بھی, اور اس کے بعد ہم نے ان کا حل بھی نکالا, اس سے وہ پورے سیٹسفائی بھی ہوئے. اور اس کے بعد پھر انہوں نے یہ اعلان کیا کہ کل وہ سارے اسکول کھول رہے ہیں. اور اس میں جو آپ کچھ اسکولوں کی بات کر رہے ہیں, یہ بیسیکلی یہ دیکھیں یہ پرائیویٹ اسکولز ہیں, کل کا دن ہم دیکھیں گے کون سے اسکول نہیں کھولتے ہیں, ان کے اوپر ان کے پیرنٹس کا, جو بچے وہاں پر پڑھتے ہیں ان کا بھی پریشر آئے گا کہ سیکیورٹی کی ذمہ داری حکومت کی ہوتی ہے, اور جب حکومت کہہ رہی ہے تو ہم نے اپنے سارے ایچ او پیز جو ہے ان پر عمل درآمد کر لیا ہوا ہے اور ہم یہ اسکول کھلنے چاہیے اور اسکولوں میں تعلیم جو ہے وہ دی جانی چاہیے, تو پھر اپنے لیول پر یہ فیصلہ کرنا ہے, یا تو پھر یہ آئندہ جب اسکول کھولیں گے تو پھر یہ پوری ذمہ داری لیں کہ یہ خود ذمہ دار ہوں گے اپنے اسکولوں کی سیکیورٹی کے لیے اور یہ سارا کر رہے تھے, تو ہم نے یہ ساری چیزیں جو ہے کر کے یہ فیصلہ کیا ہے.
اچھا جی, اچھا اب مجھے یہ بتائیے رانا مشہور صاحب کے یہ بات کہی جاتی ہے کہ قومی سطح کے اوپر خاص طور پہ اسکولوں کی سیکورٹی کے حوالے سے کسی مربوط پالیسی کا فقدان ہے, آپ کیا کہیں گے اس بارے میں؟ ظاہر ہے کہ آپ حکومت کا حصہ ہیں.
دیکھیں اس کے ऊपर हमारे प्रॉपर एसओपीज बने हुए हैं, स्कूलों की कैटेगराइजेशन हुई हुई है, इस कैटेगराइजेशन के मुताबिक सिक्योरिटी मैयत ली जाने चाहिए वो हमने तैयार किए हुए हैं, हम उन इम्प्लीमेंट भी कराते हैं, हम उसके ऊपर हमने डिस्ट्रिक्ट वाइज कमेटीज बनाई हुई है जो इनको वॉच भी करती है, मॉनिटर करती है, जो प्रोविंशियल लेवल की कमेटी है वो सारी कार्रवाई को वीकली बेसिस के ऊपर मॉनिटर करती है, इसके ऊपर एक कैबिनेट सब कमेटी बनी हुई है जो मंथली बेसिस पे इसको देखती है, और इसके ऊपर हमने शॉर्ट टर्म मेजर्स से लेके लॉन्ग टर्म मेजर्स इन तमाम का हम अहाता करते हैं, और इसके ऊपर मेरा ख्याल है कि पंजाब के अंदर जितना एफिशिएंटली और जितना हम इन तमाम चीजों को देखते हैं उसकी की वजह है कि अल्लाह के फजल से मतलब हमारे यहाँ पे जो है चीजों को हम कंट्रोल करके रखा हुआ है।
अच्छा एक बात और, ये खबरें भी आ रही हैं कि बाज स्कूलों ने, प्राइवेट स्कूलों ने सिक्योरिटी के नाम के ऊपर फीसें बढ़ा दी हैं, आप उस सिलसिले में कोई रोकथाम करेंगे?
ऑलरेडी पंजाब वाइज सूबा जी जिसने फीस का जो है स्ट्रक्चर इसको पूरे को फ्रीज किया था, इसके खिलाफ ये स्कूल जो है, कुछ स्कूल जो है वो कोर्ट्स में भी गए थे, अब कोर्ट्स ने भी पंजाब हुकूमत के स्टैंड को एंडोर्स किया था, तो हम इस और ऊपर से हाई कोर्ट का फैसला मौजूद है कि सिक्योरिटी के नाम पर स्कूल जो है बच्चों से, पेरेंट्स से कोई पैसा नहीं ले सकते, और ये स्कूलों की अपनी जिम्मेदारी है कि वहां पर वो सिक्योरिटी एसओपीज को पूरा रखें, और मैं ये समझता हूँ कि ये इखलाकी जिम्मेदारी भी है कि जहाँ पर ये कौम का मुस्तकबिल जाता है वहां पर, जहाँ पर ये इतने पैसे लेते हैं तो वहां पर ये थोड़ा सा सिक्योरिटी के हवाले से भी रखें, तो ये इनकी जिम्मेदारी है, लेकिन इसके बावजूद हुकूमत पंजाब इनके साथ पूरा तावन कर रही है, जो जो इनको शॉर्ट कमिंग्स है हम इनकी कैपेसिटी बिल्डिंग ट्रेनिंग इनके गार्ड्स की, इनकी गार्ड्स की प्रोविजन से लेकर इन तमाम चीजों के अंदर हम इनको हेल्प आउट कर रहे हैं।
अच्छा एक आखिरी बात तो राणा मशहूर साहब जी बताइए कि जब स्कूल बंद किए गए थे तो कहा तो ये गया था कि सर्दी की वजह से बंद हो रहे हैं, लेकिन बुनियादी तौर पर तो वो सिक्योरिटी के कमी की वजह से बंद किए गए थे, अब आप मुतमईन हैं आपने सिक्योरिटी कंप्लीट कर ली है, स्कूल खुलेंगे तो कम्प्लीटली सिक्योर्ड होंगे वो?
देखिए दो चीजें मैं आपसे शेयर करना चाहूंगा कि अगर हमने सिक्योरिटी के ऊपर बंद किए होते तो फिर हम यूनिवर्सिटीज और कॉलेजेस को भी बंद करते
जी।
ये चूंकि उस वक्त कोल्ड स्पेल पंजाब के अंदर, पंजाब के लोगों को इतने कोल्ड स्पेल की आदत नहीं है, और बहुत ज्यादा तादाद में निमोनिया, फ्लू और इस तरह की बीमारियां हॉस्पिटल्स में रिपोर्ट हो रही थी, और हेल्थ डिपार्टमेंट ने हमें ये एडवाइस किया था कि इस कोल्ड स्पेल के अंदर आप थोड़ी देर के लिए स्कूल बंद कर दें, और पंजाब के कुछ शहरों के अंदर और कुछ इलाकों में बेताशा धुंध भी थी जो बहुत प्रोलॉन्ग कर दी थी, उसकी वजह से भी फिर ये फैसला किया गया था। तो मैं ये समझता हूँ कि हमारे इसके साथ साथ हमने अपने सिक्योरिटी पैरामीटर्स को भी जो है असेस भी किया और चेक भी किया, और वो बेहतरीन है, और अल्लाह बहुत करम करेगा इंशाल्लाह ताला हम इसके ऊपर पूरी नजर रख कर बैठे हुए हैं।
आप ये समझते हैं कि आपकी लीड जो है मुल्क के बकिया सूबों में भी फॉलो की जाएगी?
हमारा तो यही ख्याल है जी, और हम चाहते हैं कि पाकिस्तान जो है वो पुरअमन रहे, पाकिस्तान के जो दुश्मन है वो हम अपने अवाम के साथ मिलकर नीस्तो नाबूद करें और पाकिस्तान को अमन का गहवारा बनाएं।
बहुत शुक्रिया राणा मशहूर साहब। ब्रिगेडियर साद नजीर साहब हमारे साथ रहिएगा, हम एक स्टेशन ब्रेक लेंगे जिसके बाद फिर गुफ्तगू को आगे बढ़ाते हैं।
ग्लोबल इश्यूज पर दो टोक बात।
मलिया साहबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप खौफजदा है?
दुनिया भर से माहिरीन की राय।
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन तो लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है।
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
कि पाकिस्तान का पूरा फोकस सिर्फ ये है कि भारत पाकिस्तान को जंग में तल्लुक ना कर सके।
गैर जानेदार बहस।
रेमिटेंस का वाक्य हुआ पाकिस्तान के अंदर, कहां थी अदालतें, कहां थी आजाद है कि हमारी अदालतें, क्या ये अदालतों का फैसला था?
पाकिस्तान में देखिए एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहाँ पे सेक्सुअल अब्यूज या कोई भी चीज इस मौजू से इसका ताल्लुक।
इंडिपेंडेंस एवेन्यू वॉशिंगटन डीसी से मोहम्मद आतिफ के साथ।
वेलकम बैक। برگیڈیئر سعد نذیر صاحب ہمارے ساتھ ہیں. برگیڈیئر صاحب, ہم وہ اپنے دوسرے موضوع کی جانب چلتے ہیں. آپ نے خبروں میں بھی دیکھا ہوگا اور ٹیلی ویژن پہ بھی دیکھا ہوگا کہ افغان نیشنل آرمی کے کور کمانڈر نے پشاور کے کور کمانڈر سے ملاقات کی ہے اور یہ طے ہوا ہے کہ افغان پاکستان جو بارڈر ہے اس پر سیکیورٹی کو بہتر بنایا جائے گا, زیادہ انتظامات کیے جائیں گے. پاکستان پہلے ہی سے یہ مطالبہ کرتا آ رہا ہے کہ افغانستان اپنی جانب سیکیورٹی کو بہتر بنائے, آمد و رفت نظر رکھے. آپ کے خیال میں اس میٹنگ کا کیا فائدہ ہوگا؟ بریگیڈیئر صاحب, جی جی, آپ نے میرا سوال سنا ہے؟ آپ میرے خیال, یہ میرا سوال آپ سے یہ ہے کہ یہ جو آپ لائن پر ہیں, بریگیڈیئر صاحب آپ لائن پر ہیں؟ بریگیڈیئر صاحب, نذیر صاحب آپ لائن پر ہیں؟ میرا خیال یہ ہے کہ ان کی لائن میں کچھ گڑبڑ ہے, شاید وہ آواز نہیں سن پا رہے ہیں ہماری. آپ, ہم ایک اسٹیشن بریک لیں گے جس کے بعد پھر ان سے دوبارہ گفتگو کرنے کی کوشش کریں گے.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جان؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
واٹس اپ پاکستان, کیا سین ہے پاکستان؟ جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان؟ urduvoa.com.
جی بریگیڈیئر صاحب, آپ کی لائن میں شاید کوئی پرابلم ہو گئی تھی, آپ ہماری آواز نہیں سن پا رہے تھے.
جی
بریک ہو رہی تھی. جی اچھا, مجھے یہ بتائیے, میرا جو سوال ہے آپ سے وہ یہ ہے کہ ابھی آپ نے ریسنٹلی یہ خبر دیکھی ہوگی کہ افغان نیشنل آرمی کے جو کور کمانڈر ہیں انہوں نے پشاور کے کور کمانڈر سے ملاقات کی ہے. یہ ڈیلیگیشن پاکستان کے آرمی چیف کے افغانستان کے دورے کے بعد آیا ہے. پاکستان بہت پہلے سے مطالبہ کر رہا ہے افغانستان سے کہ آپ اپنی جانب سرحد کے سیکیورٹی کو بہتر بنائیں تاکہ لوگوں کو آمد و رفت کو روکا جا سکے. بہت بڑا بارڈر ہے, پورس بارڈر ہے, لیکن اب یہ دونوں ملک اس بات پر ایگری کر گئے ہیں کہ ہاں یہ ہونا چاہیے. آپ کے خیال میں کس طرح سے اس بارڈر کو زیادہ سیکیور بنایا جا سکتا ہے؟
میرے خیال میں پہلی اچھی ڈیولپمنٹ تو یہ ہے کہ عسکری سطح پر وفود کا, ان کے کمانڈروں کا آنا جانا شروع ہوا, اور کون کمانڈر ہدایت اللہ کے ساتھ اپنا کاؤنٹر پار محمد شریف لیفٹنٹ جنرل صاحب وہ بھی ملے, اور اس کے ساتھ آٹوٹری وفد آ, اور ان کی کور کمانڈر نے ان کو بارڈر سچویشن پر بریفنگ بھی دی, اور وہاں پر جو حالات ہیں ان کی بھی انہوں نے بھی بریفنگ دی. اور بارڈر کوآرڈینیشن پر سب سے بڑی بات جو آ جاتی ہے وہ یہ ہے, ایک تو انٹیلیجنس شیئرنگ کا ہے, دوسرا ہے کہ اس کا سرویلنس ہے, اور تیسری بات یہ ہے کہ وہاں پر آیا افغان حکومت تو بارڈر بارڈ وائر یا کوئی فینسنگ کے خلاف ہے, لیکن اس کے علاوہ اور میکینزم یہ ہو سکتا ہے کہ وہاں پر جو لوکل لوگ ہیں ان کو انگیج کیا جائے, کہ اس کے ذریعے آپ کو زیادہ معلومات حاصل ہو جاتی ہے, کیونکہ جو بارڈر ہے وہ جس طرح آپ نے بتایا کہ بڑا بہت زیادہ رگڑ بھی ہے, مشکل ہے, وہ دشوار گزار ہے, اور اس میں ایسے رستے ہیں کہ اس کو واچ کرنا بڑا مشکل ہے. تو اور صرف ٹرائبل ایریا سے تقریباً 460 کلومیٹر بارڈر ہے, جس کے ساتھ ان کے پاکستان کے تقریباً افغانستان کے تقریباً 10 صوبے ملتے ہیں, اور ٹوٹل تقریباً 2600 کلومیٹر بن جاتا ہے. لیکن بات یہ ہے کہ سب سے پہلے بات تو یہ ہے کہ ہم اپنے طور پر مطلب اپنے ملک کے اندر یہ نظر رکھے کہ بھائی کون سے لوگ باہر جا رہے ہیں, اور ادھر سے وہ نظر رکھے کہ کون سے لوگ ہیں جو حرکت کر رہے ہیں. اس کے علاوہ ریڈار سسٹم بھی اپلائی کیا جاتا ہے جو ٹیکنیکل انٹیلیجنس آپ کو ان راستوں کا دیتا ہے جو کہ ادر وائز آپ ان کو کور نہیں کر سکتے. اس کے علاوہ ایئر سرویلنس ہوتا ہے, اور اس کے علاوہ یہ ہوتا ہے کہ آپ نے بارڈر پوسٹ جو بنائے ہوتے ہیں, اور اسپیشلی جو آپ کے ایک تو معروف راستے ہیں, روایتی راستے ہیں جس طرح تورخم ہے یا انگور اڈہ ہے یا اس کے علاوہ غلام خان وغیرہ ہے, اور تو ادھر سے جو لوگ آتے ہیں تو ان کی بھی پراپر چیکنگ, پراپر میکینزم ہو ایک دوسرے کے ساتھ. لیکن افسوس کی بات یہ ہے کہ افغانستان کافی حد تک پاکستان پر ڈیپینڈنٹ ہے, تجارت کے لحاظ سے بھی, اور ان کے پیشنٹس بھی بہت زیادہ آتے ہیں, اسکول بھی یہاں کالجز میں بھی بہت سارے لوگ پڑھتے ہیں, اور افغان ریفیوجیز بھی ہیں. تقریباً ڈیلی بیس پر 30,000 کے لگ بھگ لوگ افغانستان سے آتے ہیں, تو ان سب کو پورا سکیننگ کرنا, چیکنگ کرنا کافی مشکل کام ہے. لیکن میرے خیال میں کہ اگر ریسورسز کو دونوں ملک یکجا کرے, کوآرڈینیٹ کرے, تو پھر اس کا میکینزم بہتر ہو سکتا ہے. اور اس کے علاوہ یہ بھی ہے کہ پیشتی اطلاع دی جائے کہ اگر انہوں نے کوئی موومنٹ دیکھی ہو تو دوسرے ملک کو اطلاع دے کہ بھائی یہ فلانا جگہ سے موومنٹ ہو رہی ہے اور آپ لوگ اس پر نظر رکھے, تو پھر وہ اس کے ذریعے سے ایسے لوگوں کو چیک کیا جا سکتا ہے.
اچھا مجھے ایک بات جی, ایک سوال میرا آپ سے یہ ہے,
ہمیں بنانا چاہیے شارٹ آف بارڈر تقریباً 2-3 کلومیٹر اندر جس پر موبائل پیٹرولنگ ہو, تو اس کے ذریعے پر آسانی کے ساتھ, اور اس کے ارد گرد تار ہو, تو پھر آسانی کے ساتھ اس سے اس قسم کے موومنٹ کو چیک کیا جا سکتا.
اچھا اب مجھے یہ بتائیے جی, میرا سوال آپ سے یہ ہے کہ جو دنیا میں اور بھی جگہوں پر یہ اس قسم کے تجربات ہوئے ہیں کہ بارڈر کو سیل کرنے کے لیے دیواریں بنا دی گئی ہیں یا خاردار تار لگا دیے گئے ہیں, لیکن وہ تجربہ کامیاب نہیں رہا, تو کیا آپ کے خیال میں رڈار سگنلنگ کے ذریعے اس سچویشن کو کنٹرول کیا جا سکتا ہے؟
نہیں, میرا یہ مطلب نہیں ہے کہ ہم یہاں پر بالکل بہت بہت برلن والی آپ کو اس طرح برلن لائن بنا لے. اصل میں میرا مطلب یہ ہے کہ ہم روایتی رستوں کو تو اس پر اپنا جو میکینزم ہے وہ رکھے, اور دوسری بات یہ ایسے جگہ جہاں سے عام طور پر لوگوں کا آنا جانا نہیں ہوتا, فون کو ریڈار وغیرہ کے ذریعے آبزرو کیا جا سکتا ہے, سرویلنس کی جا سکتی ہے. اس کے علاوہ باقی پاکستان اور افغانستان کے درمیان جو لوگ ہیں تو وہ تو دو قبیلے ہیں, دو خاندان ہیں, آپس میں بٹے ہوئے ہیں, ان کا آنا جانا تجارت کے لحاظ سے بھی ہے, اور وہ تجارت اسمگلنگ کے لحاظ سے بھی ہے, اور ادر وائز بھی لوگوں کا غمی خوشی میں آنا جانا ہوتا ہے, اور وہ روایتی رستوں سے نارملی نہیں جاتے, غیر روایتی رستوں سے بھی ایک دوسرے کے ساتھ تعلق رکھتے ہیں.
اچھا
اور پھر یہ بھی ہوتا ہے کہ جب آپ روایتی راستوں پر چیکنگ سخت کر لیتے ہیں تو پھر لوگ دوسرے راستے بھی اسپیشلی اسمگلر یا جو ڈرگ ٹریفکر ہوئے یا وہ اختیار کر لیتے ہیں.
اچھا ایک آخری بات جی,
بارڈر میکینزم کامیاب ہوتے جب لوگوں میں اعتماد ہو, لوگوں میں آگاہی ہو, اور لوگوں کو اسپیشلی ٹرائبل ایریا میں تو پہلے یہ ہوتا تھا کہ اگر کوئی بھی باہر سے آدمی جا رہا ہوتا تھا تو ان کو گاؤں والوں کو خبر ہوتی تھی کہ یہ فلانا جگہ پر جا رہا ہے یا فلانا طرف چلا گیا ہے, لیکن وہ میکینزم کچھ عرصہ سے کافی خراب ہو چکا ہے.
جی بگیڑ صاحب ایک آخری بات, میرے پاس وقت بہت کم ہے
جی,
اب ایک آخری بات یہ بتائیے مجھے کہ بہت دنوں کی الزام تراشیوں کے بعد ایک دوسرے کے خلاف پاکستان اور افغانستان کے درمیان یہ وفد آیا ہے اور ایک ڈیولپمنٹ ہوا ہے, کیا آپ یہ سمجھتے ہیں کہ دونوں ملکوں کے تعلقات میں ایک نئے باب کا اضافہ ہونے جا رہا ہے, حالات کچھ بدلنے جا رہے ہیں؟ بہت اختصار کے ساتھ, میرے پاس ایک منٹ ہے صرف.
میرے خیال میں کہ جو راحیل شریف نے اس میں جو انیشیٹو لیا ہے اور جو ان کو باور کرایا ہے اور بار بار دورے کیے ہیں تو اس کا بڑا رول ہے, اور افغان حکومت کے لیے میرے خیال میں یہ بہترین موقع ہے کہ راحیل شریف کے پریزنس سے فائدہ اٹھا لے, اور جو ان کے سیکیورٹی خدشات ہیں یا باقی ہے وہ شیئر کرے, اور دونوں ملکوں کے اس طرح وفود کا اور آپس میں رابطے کا, اور اس کے علاوہ کوآرڈینیشن اگر یہ اور مضبوط ہو جائے, اور یہ 4 فروری کو جو انٹیلیجنس چیف ان کا آ رہا ہے ان کا یہاں پر آنا اور ہمارے انٹیلیجنس چیف آئی سے ملنا اور ان کے وہ جو پہلا معاہدہ تھا اگر اس کو رینیو کیا جائے تو میرے خیال میں کہ حالات ایک دوسرے پر اعتماد بھی بڑھ جائے گا, حالات میں بھی بہتری آ جائے گی اور میرے خیال میں جو امن کا رفتہ ہے جو کہ پھر ایک 6 تاریخ کو کانفرنس ہو رہا ہے اس کی بھی کچھ روڈ میپ اور کچھ راہ ہموار ہو جائے گی. تو یہ جو رابطے کا جو پل ہے یہ ٹوٹنا نہیں چاہیے, اس کو وہ کسی واقعے کا ارغمان نہیں بنانا چاہیے اور بلیم گیم سے گریز کرنا چاہیے. تو میرے خیال میں یہ دونوں ملکوں کے لیے سیاسی طور پر بھی اور عسکری قیادت کے طور پر بھی اور ادر وائز بھی ابھی پروٹوکول کانٹیکٹ میں بھی زیادہ بہتر ایک دوسرے پر اعتماد کی فضا قائم ہو جائے گی.
بہت شکریہ بریگیڈیئر سعد نذیر صاحب آپ کا. اور سامعین, جیسا کہ آپ جانتے ہیں کہ پاکستان کی سیاست میں اس وقت ایک پہنچال سایا ہوا ہے. پہلے وزیر داخلہ چودھری نثار اور اپوزیشن کے لیڈر خورشید شاہ کے درمیان لفظی جنگ شروع ہوئی, جس کے بعد دو اچانک عزیر بلوچ کو, جو الیاری گینگ وار کے سرغنہ کہلاتے ہیں, ان کی گرفتاری دکھائی گئی. جبکہ ان کی بیٹی کا کہنا ہے, جس کی عمر 14 سال ہے, کہ انہیں 27 دسمبر 2014 کو دبئی ایئرپورٹ کے بورڈنگ لاؤنج سے انٹرپول نے گرفتار کیا تھا. لیکن گرفتاری میں یہ بتایا گیا ہے کہ ان کو کل پرسوں رات کراچی میں داخل ہونے کی کوشش کرتے ہوئے مضافات سے پکڑا گیا ہے. ہم نے اس سلسلے میں کوشش کی تھی کہ سندھ رینجرز کے کسی ترجمان سے بات کر سکیں, لیکن ہمیں وہاں سے کوئی رسپانس نہیں ملا. ہمارے ساتھ دو انتہائی ممتاز تجزیہ کار ہیں, پروفیسر سجاد نصیر صاحب لاہور سے اور ڈاکٹر توصیف احمد کراچی سے. ہم ان دونوں سے گفتگو کریں گے, لیکن ایک اسٹیشن بریک لیں گے. اس اسٹیشن بریک کے بعد ان دونوں ماہرین سے تجزیہ لیں گے کہ پاکستان کی سیاسی صورتحال ان حالات میں کس نہج پر جا رہی ہے.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
ڈاکٹر توصیف احمد صاحب, پہلے میں آپ سے سوال کروں گا, یہ بتائیے کہ سندھ میں جب عزیر بلوچ کی گرفتاری کل دکھائی گئی کہ ان کو پرسوں رات گرفتار کیا گیا ہے جمعے کی شب, تو پیپلز پارٹی کی جانب سے بڑا شدید قسم کا رد عمل آیا, کیا وجہ ہے اس کی؟ آپ کیا سمجھتے ہیں کہ یہ وہاں کی سیاست میں کوئی نئی تبدیلی آ رہی ہے, ایک بھونچال کسی کیفیت محسوس ہوتی ہے, کیوں؟
گزشتہ سال جب سابق صدر زرداری صاحب نے اسلام آباد میں ایک افطار پارٹی میں پاکستان کی فوجی جنرلوں کے حوالے سے بڑی سخت تقریر کی تھی, تو اس کے بعد اس بات کا امکان پیدا ہوا تھا کہ اب پیپلز پارٹی براہ راست نشانہ بنے گی. اس وقت کچھ مبصرین نے واضح طور پہ کہا تھا کہ عزیر بلوچ کو دبئی سے لایا جائے گا اور وہ وعدہ معاف گواہ بنیں گے پیپلز پارٹی کے خلاف. ایون یہ کہ نجم سیٹھی صاحب یہ کہہ چکے تھے ایک زمانے میں کہ جلدی عزیر بلوچ بولنے والے, تو وہ بیک گراؤنڈ تھا جس کا اندازہ تھا پیپلز پارٹی کو کہ عزیر جو کبھی ان کا کارکن تھا اب وہ ان کے ساتھ نہیں رہا اور وہ ان کے خلاف اور ان کی اعلیٰ قیادت کے خلاف استعمال ہوگا, تو اس لیے انہوں نے جلدی سے زیادہ سکریشن کا مظاہرہ کیا. اور عزیر کا جو ڈیولپمنٹ ہے اور اس سے جو فائدہ اٹھانے والے ہیں اس میں عسکری اسٹیبلشمنٹ بھی ہے اور پاکستان پیپلز پارٹی بھی ہے, مگر زیادہ سزا میرا خیال ہے پاکستان پیپلز پارٹی کو ملے گی صورتحال کے اندر.
اچھا پروفیسر سجاد نصیر, یہ فرمائیے کہ کیا اس لفظی جنگ کے بعد اپوزیشن اور گورنمنٹ کے درمیان اب عزیر بلوچ کو استعمال کیا جا رہا ہے پیپلز پارٹی کے خلاف, کیا سمجھتے ہیں, آپ کا کیا تجزیہ ہے؟
آپ نے تو پہلے ہی ججمنٹل سوال کر دیا ہے کہ یہ ساری کاروائی جو ہے وہ پیپلز پارٹی کے خلاف کی جا رہی ہے, میں اس کو اس طرح سے نہیں دیکھ رہا ہوں.
میرا سوال یہ, میرا سوال نہیں ججمنٹل نہیں تھا, میرا سوال یہی تھا کہ کیا لوگ کہتے ہیں کہ اس کو استعمال کیا جا رہا ہے, کیا یہ حقیقت ہے؟
نہیں, میں اس کو اس طرح نہیں دیکھتا. میرے خیال میں یہ تسلسل ہے اس پالیسی کا جو کہ کراچی میں جب سے رینجرز آئے ہیں تب سے یہ شروع ہوا ہے معاملہ.
جی
अब बीच में रखने आ गए और सिंध गवर्नमेंट जो थी वो एक्सटेंड करने के लिए तैयार नहीं थी कि रेंजर्स जो है वो काम करें, क्योंकि उनके खिलाफ ऑपरेशन शुरू हो गया था। तो जो टारगेट किलिंग है, पत्थाखोर हैं, दूसरे वगैरह वगैरह, जिससे कि सिंध गवर्नमेंट बहुत नर्वस थी। जरदारी साहब बाहर तशरीफ ले गए और उनके सरगना जो पीपल्स पार्टी के थे लीडर वो भी बाहर चले गए। तो एक ये एक फेज गुजरी। उसके बाद सिंध गवर्नमेंट ने ये रवैया अख्तियार किया कि हम रेंजर्स को एक्सटेंड नहीं करेंगे, पार्लियामेंट इजाजत देगी। फिर वो प्रोविंशियल असेंबली में इसको ले गया, फिर वो गड़बड़ हुई। फेडरल गवर्नमेंट जो थी वो उसने स्ट्रॉन्ग असर्शन की, अच्छा चीफ मिनिस्टर जो थे वो इस्लामाबाद तशरीफ ले गए, प्राइम मिनिस्टर से भी मुलाकात हुई, लेकिन नतीजा उसका ये निकला कि रेंजर्स जो हैं वो कंटिन्यू कर रहे हैं। लेकिन बीच में ये दो महीने आए थे इसमें कि सारा स्लो डाउन हो गया था ये प्रोसेस। तो अब ज़हर बलोच का की गिरफ्तारी जो है, जिसके बारे में र्यूमर्स हैं और जिसके बारे में सिंध हुकूमत खुद अंदरूनी तौर पे डिवाइडेड है। चीफ मिनिस्टर कहता है मेरी कंसेंट से अरेस्ट किया गया है, मुझे इतला दे के अरेस्ट किया गया है। जो दूसरे दो मिनिस्टर हैं वो कह रहे हैं कि हमें पता कोई नहीं और पीपल्स पार्टी से कोई ताल्लुक नहीं है ज़हर बलोच का। अब मतलब है कि एक बात जो कि तकरीबन तमाम लोग एग्री करते हैं कि उसका पीपल्स पार्टी से डायरेक्ट ताल्लुक था और वो जो कुछ कराची में कत्लो गारत गरी होती रही है। अच्छा वो
नहीं, ये भी कहा है पीपल्स पार्टी ने, आज ये भी कहा है कि वो पीपल्स पार्टी का रुकन था, एक आम कारकुन था पार्टी का।
नहीं जी, आम कारकुन अगर है पार्टी का, लेकिन वो जो मिनिस्टर है उनके वो कहते हैं कि अब पीपल्स पार्टी से कोई ताल्लुक नहीं है। एक मिनिस्टर कहता है, चीफ मिनिस्टर कहता है कि हमारी हमें इतला दे के अरेस्ट किया गया है वगैरह वगैरह। लेकिन जो बात असल पते की है वो ये है कि ज़हर बलोच का पकड़े जाना और चार साल की जो तत्व गारत गरी है, अच्छा उसका हिसाब अब होगा और वो नाम जो हैं वो आएंगे सामने और वो होंगे। जाहिर है कि जो लोग मुल्क से बाहर भी गए हुए हैं और सरकर्दा जो भी इनके रहनुमा हैं, तो एक प्रोसेस जो है वो स्पीड अप होने जा रहा है। अच्छा उसकी वजह से पीपल्स पार्टी जो है सिंध में वो बहुत नर्वसनेस का शिकार है। अब उनको ये समझ नहीं आ रही है कि हम इसको कैसे इस सिचुएशन को डील करें। तो वो रेटरिक के तौर पे भी फेडरल गवर्नमेंट के तौर खुर्शीद शाह साहब जिस तरह के बयान दे रहे हैं, उन्होंने भी कहा है कि पीपल्स पार्टी से उसका कोई ताल्लुक नहीं है। तो ये कन्फ्यूजन जो है पीपल्स पार्टी के अंदर, ये इस बात की गमबाजी करता है कि वहाँ लीडरशिप जो है, अच्छा उसकी तरफ से कोई क्लियर डायरेक्शन नहीं है कि इस मामले को कैसे हैंडल किया जाए। वो तो अमेरिका से चीफ ले गए हुए हैं, तो पता नहीं कनेक्शन हैं नहीं है। तो पार्टी जो है वो टोटली डिसरे में है, लीडरशिप नहीं है, डायरेक्शन कोई नहीं है और वो इस मुश्किल में गिरफ्तार है कि अगर ज़हर बलोच वो सारे नाम उगल देता है और एविडेंस सारी प्रोवाइड कर देता है, तो उसके बाद फिर पीपल्स पार्टी का वो तो बहुत
मखदूश है।
तो वो कैसे सरवाइव करेंगे सिंध में।
अच्छा डॉक्टर तौसीफ, ये बताइए कि अभी तो ये सिर्फ मफरूजा है कि वो कोई नाम दे सकता है, वो तहवील में है, वो वादा माफ गवाह बन सकता है, ज़ाहिर कोर्ट में पेश किया जा चुका है उसे और कोर्ट के अहकाम पर रेंजर्स की तहवील में है। क्या पीपल्स पार्टी के सफों में किसी जेन्युइन बुनियाद पर नर्वसनेस है या ये कि सिर्फ ये पॉलिटिकल स्कोरिंग का मसला है?
ये पॉलिटिकल स्कोरिंग का मसला है। ज़हर बलोच के वादा माफ गवाह बनना है या पीपल्स पार्टी के लीडरों के नाम लेने के बावजूद पीपल्स पार्टी के जो इंटीरियर सिंध में मकबूलियत है उस पर कोई फर्क नहीं पड़ेगा। ये तजिया निगार इस्लामाबाद लाहौर में बैठ के जो हकाइक को मस्त करते हैं उससे सूरत हाल खराब होती है। पीपल्स पार्टी की गवर्नमेंट ने 2010 में पीपल्स कमेटी पे पाबंदी लगा दी थी और ज़हर बलोच ने अपना अलग ग्रुप बना लिया था। इससे कतअ नजर लियारी की सूरत हाल के अंदर अक्सर इस्टेब्लिशमेंट का भी इतना हिस्सा है और पीपल्स पार्टी का भी। जाहिर ये बात तो होता है कि वो दुबई से पिछले साल गिरफ्तार हुए और जब से अब तक कहाँ रहे, तो ये सारे मामला मेरा ख्याल है मीडिया ट्रायल की तरफ जाते हैं, जिससे ये सही है कि सिंध में ये पीपल्स पार्टी की गवर्नमेंट कमजोर हो सकती है, ज्यादा गवर्नर आज लग सकता है, मगर ये मामला यहाँ नहीं रहेगा, ये पंजाब तक जाएगा क्योंकि इसमें कहीं फेयर प्ले नहीं है। अगर फेयर प्ले होता तो इस तरह उसकी मौजूदगी जाहिर नहीं की जाती जब उन्हें दुबई से गिरफ्तार किया गया था। जब भी पिछले साल सामने लाया जाता है इन हकाइक को इनकार नहीं किया जा सकता। ये जो हमारे अस्तर इस्टेब्लिशमेंट ट्राई करती है, इसमें बहुत सारे लुकनाक रह जाते हैं। ये अजहरतुल्ला साजिश का जो केस है उसमें भी ऐसी सूरत हाल थी, ये अल्ताफ हुसैन के खिलाफ जो मुकदमा चल रहा है उसमें भी यही सूरत हाल है, अब इसमें भी इसी तरह के लुकनाक रहेंगे तो इससे सूरत हाल खराब होगी, सिंध की सूरत हाल बेहतर नहीं होगी, कंफ्रंटेशन बढ़ेगी विफाक और सूबे के दरमियान, जिससे फेडरेशन का नुकसान होगा। इस बात को महसूस करना चाहिए कि पाकिस्तान एक फेडरेशन है, यहाँ किसी तौर पर बिल्डोज नहीं किया जा सकता, करप्शन तो हर सूबे में है, और ये बात सही है कि सिंध में ज्यादा है और पीपल्स पार्टी इसके जिम्मेदार है और इसी वजह से वो कमजोरी की तरफ जा रही है, मगर लियारी के मामले के अंदर गैंगवार में पीपल्स पार्टी के साथ साथ अस्कर इस्टेब्लिशमेंट का भी हिस्सा है और ये एक बड़ी तारीख है। जिन लोगों ने लियारी की तारीख पढ़ी है वो जानते हैं कि बलूचिस्तान में जब भी कोई मूवमेंट चली है लियारी उसका मरकज रहा है, मगर इसी गैर बलोच की वजह से लियारी पिछले 6 साल से नेशनलिस्टों का बीएलएफ वालों का मरकज भी रहा, तो ये सब कुछ एक बहुत सारे ग्रुप्स के फायदे में होता रहा और ये बड़ी कॉम्प्लिकेटेड सूरत हाल है। इसमें सिर्फ पीपल्स पार्टी को इल्जाम नहीं दिया जा सकता बल्कि अस्करी एस्टेब्लिशमेंट भी सारे मामले में बराबर की शरीक है और अच्छा। हालात मजीद खराब होंगे।
अच्छा सर, प्रोफेसर सज्जाद नसीर साहब, बहसियत एक तजिया कार आप क्या समझते हैं कि ऐसे वक्त में जबकि चौधरी निसार साहब और खुर्शीद शाह साहब के दरमियान अल्फाज की जंग शिद्दत इख्तियार कर गई तो ऑल ऑफ ए सडन उज़ैर बलोच की गिरफ्तारी जाहिर की गई, ये कोई इंसिडेंट है या ये कि इसको ऐसे ही होना था, इसी वक्त इसकी गिरफ्तारी होनी थी?
अब वो पाकिस्तान में जिस तरह के सिविल मिलिट्री के रिलेशंस चल रहे हैं
जी,
ये कहना हतमी है, मुश्किल है कि निसार चौधरी साहब जो है उनके ईमा पे ये गिरफ्तारी हुई है या दिखाई गई है, ये कहना मुश्किल है। देखिए, मेरा बुनियादी नुकता ये है कि सिंध में और कराची में बिलखसूस जो रेंजर्स की ऑपरेशन को एक स्लो करने की कोशिश की गई थी, अच्छा अब जाहिर है कि वो लोग जो वहां इतने महीनों से काम कर रहे हैं और जिसकी वजह से कराची में शिद्दत जो है और तशद्दुद जो है वो कम हुआ है, तो जाहिर है कि वो इस प्रोसेस को, और आर्मी चीफ ने कई दफा ये बयान दिया है कि ये प्रोसेस चलेगा और प्राइम मिनिस्टर ने भी ये कह दिया है कि कराची की ऑपरेशन कंटिन्यू करेगी टू इट्स लॉजिकल कंक्लूजन,
और पीपुल्स पार्टी की गवर्नमेंट ने भी एक्सटेंड किया है और वो भी इस बात को चाहती है कि कराची के हालात ठीक हों
जी। तो अब सवाल ये है कि अगर ये प्रोसेस चलता है तो फिर गैर बलोच जो है जो पकड़ा गया है, और ये बात सब जानते हैं कि 4 साल में जितने कत्लो गारत कराची में हुई है और लियारी गैंग का उसमें बहुत बड़ा रोल है, और लियारी जो गैंग था इसको ब्लेसिंग्स किसकी थी, उसको डायरेक्शंस और गाइडलाइंस कौन देता था, उसको प्रोटेक्शन कौन देता था वगैरह वगैरह, ये मामला जो है मैं जजमेंट में नहीं आना चाहता, मैं ये कहता हूँ कि जब इसका ट्रायल होगा 90 डेज के बाद तो फिर कोर्ट जो है अच्छा वो एविडेंस जो भी आएगी उसको देख के अच्छा उस पर फिर फैसला हो जाएगा, और इस दौरान में जो चीजें और रिवील वो करेगा जाहिर है कि वो मीडिया उसके पास आ जाती हैं, तो उसकी वजह से जो पीपल्स पार्टी का तशख्स है अच्छा उसको और शदीद धचका लगेगा, और जैसे पीपल्स पार्टी इस वक्त 3 दूसरे प्रोविंसेस में बिल्कुल फारग हो गई हुई है, तो कराची में भी और एक ऑपोजिशन नेशनलिस्ट ग्रुप्स जो है सिंध के उन्होंने भी एक डेमोक्रेटिक फ्रंट बना लिया है
जी।
तो मेरा ख्याल में कि हालात जो हैं वो पीपल्स पार्टी के लिए कोई इतने खुशाइन नहीं है।
अच्छा, एक प्रेडिक्शन अब आप कीजिए, ये बताइए मुझे बहस एक सियासी तजिया कार के कि जैसा कि आपने अभी कहा कि जब वो 3 महीने के बाद ट्रायल शुरू होगा तो और जो इंकशाफात वो करेगा या नहीं करेगा उज़ैर बलोच, क्या उसके बाद आप पाकिस्तान के सियासी मंजरनामे में कोई बड़ी तब्दीली कोई बड़ी हलचल देखते हैं?
ये जो आर्गुमेंट अभी कराची से साहब दे रहे थे कि जी फेडरेशन जो है और उसमें 2 कौमी सियासी जमातें जो थी, ये भी एक अलहदा बहस है, तो अगर पीपल्स पार्टी जो है वो एक माइनर पार्टी बन जाती है तो उसका रिप्लेसमेंट जो है वो ऑलरेडी कम से कम केपीके और पंजाब जो है उसमें तो सामने आ गया है कि पीटीआई जो है अच्छा वो वैक्यूम फिल कर लेगी, तो इसी तरह जब वैक्यूम होता है तो दूसरी पॉलिटिकल फोर्सेस जो हैं अच्छा वो एंटर हो जाती हैं, तो इसलिए ये कहना कि फेडरेशन जो है उसके टूटने के खतरे हैं मैं इस बात पे एग्री नहीं करता।
नहीं, उसके टूटने का खतरा नहीं, पाकिस्तान के सियासी में तब्दीली। डॉक्टर तौसीफ, आप क्या कहते हैं, आपकी क्या प्रेडिक्शन है, कोई सियासी तब्दीली आएगी, कोई सियासी हलचल मचेगी उसके बयान के बाद? डॉक्टर तौसीफ आप लाइन पर हैं? डॉक्टर तौसीफ लाइन पर हैं?
पड़ेगा पीस पार्टी की मरकजी क्यादत जो है बहुत अरसे तक पाकिस्तान नहीं आएगी, और उसके बाद इस बात का भी इम्कान है कि इस ऑपरेशन का रुख जो है पंजाब की तरफ हो, और वहाँ पंजाब के मुस्लिम लीग के रहनुमा उनके साथ भी यही सलूक हो।
बहुत शुक्रिया,
इम्कान बढ़ जाएंगे।
बहुत शुक्रिया डॉक्टर तौसीफ अहमद साहब और जनाब प्रोफेसर सज्जाद नसीर साहब, आप दोनों साहिबान का बहुत शुक्रिया। आप चल देंगे हम अपने अगले मौजूद की जानब जो बैन अवी मौजूद हैं। हमारे साथ डॉक्टर ज़ुबैर इकबाल और बैरिस्टर अमजद मलिक साहब लंदन से हैं। एक छोटा सा स्टेशन ब्रेक, जिसके बाद गुफ्तगू को आगे बढ़ाते हैं।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
ڈاکٹر زبیر اقبال صاحب یہ فرمائیے کہ کل آئیوا میں کاکس ہو رہے ہیں اور ظاہر ہے کہ اس وقت صورتحال جو ہے سیاسی طور پر بہت زیادہ آگے کی جانب جا رہی ہے، آپ کیا سمجھتے ہیں کہ کیا صورتحال بننے والی ہے کل، اور کس طرح سے جو امریکن ووٹرز ہیں اس صورتحال کو لیں گے؟
جابی صاحب، اگر اس چیز کو ایسے سوچا جائے کہ اس کاکس کا کانسیکوینسز کیا ہوں گے، اگر اس کو دیکھا جائے تو زیادہ انٹرسٹنگ ہے۔ وہ اس لیے کہ یہ کاکس جو ہو رہے ہیں اور جو الیکشن ہو رہا ہے، اس کے پہلا اس کا امتحان ہوگا، اس سے دیکھنے والی بات یہ ہے کہ آیا جو اسٹیبلشمنٹ کے جو پولیٹیکل پارٹیز کے جو فیوریٹ لوگ ہیں ان کو سپورٹ کیا جاتا ہے، یا جو پارٹیز کے سپورٹرز اور یا اسٹیبلشمنٹ میں نہیں ہیں، جیسے جس میں ٹرمپ شامل ہے، جس میں سینیٹر سینڈرز شامل ہیں، اگر ان کو زیادہ سپورٹ ملتی ہے تو اس کے کیا اثرات ہوتے ہیں۔ میرا خیال ہے کہ یہ ایک بہت عام سا معاملہ ہے، جیسے ہم دیکھ سکتے ہیں اس وقت یہ بہت کنفیوزنگ سی سچویشن ہے، کیونکہ جہاں تک ڈیموکریٹک پارٹی کا تعلق ہے اس میں ہلری کلنٹن اور سینیٹر سینڈرز ان دونوں کے درمیان فرق زیادہ نہیں پایا جاتا۔ یہ تو درست ہے کہ ہلری کلنٹن کا ووٹ اس وقت زیادہ محسوس ہو رہے ہیں، لیکن معلوم نہیں کہ کیا ہوگا، کیونکہ بہت کم بہت قریب قریب ہیں دونوں کی سپورٹس۔ اور جہاں تک تعلق ہے ریپبلکن پارٹی کا، اس میں ٹرمپ یقیناً اس وقت دوسرے کینڈیڈیٹس کے اوپر حاوی ہیں، لیکن بات یہ آ جاتی ہے کہ آیا ان کی جو پاپولر سپورٹ جو ان کو اپنے کیمپینز میں ملتی تھی وہ ان کے کاکس سپورٹ میں شامل ہوگی کہ نہیں ہوگی، وہ ایک بہت عام سی بات ہے، ابھی کچھ کہہ نہیں سکتے، لیکن لگتا یہ ہے دیکھتے ہوئے اسٹیٹسٹکس کو دیکھتے ہوئے کہ وہ غالباً جہاں تک ریپبلکن پارٹی کا تعلق ہے اس میں وہ جیت جائیں گے۔
اچھا، دوسرے ایک بات یہ بتائیے مجھے، جو آپ نے کانسیکوینسز کی بات کی ہے، ڈونلڈ ٹرمپ صاحب جن سلوگنز پر آئے ہیں، آپ کیا سمجھتے ہیں کہ الٹیمیٹلی وہ پریویل کر سکیں گے ان سلوگنز کے اوپر؟
بہت اچھا سوال۔ دیکھیے، مشکل یہ آ جاتی ہے کہ امریکہ میں اس وقت کافی جو کامن امریکی ہے اس میں بڑی ڈس افیکشن پائی جاتی ہے، اس کی وجہ یہ ہے کہ وہ یہ سمجھتے ہیں کہ جہاں تک واشنگٹن کا تعلق ہے اور گورنمنٹ کا تعلق ہے، وہ اس وقت ان کے ہاتھ میں نہیں بلکہ وہ اسپیشل انٹرسٹ کے ہاتھ میں ہیں، اس لیے وہ ریبیل کر رہے ہیں۔ کیا اس ریبیلین کی وجہ سے ٹرمپ فائدہ اٹھا سکتے ہیں یا نہیں اٹھا سکتے، یہ مشکل ہے، لیکن یہ تو ضرور کہنا درست ہے کہ جو گروپ ان کو سپورٹ کرتا ہے وہ ریپبلکن پارٹی کا ایک حصہ ہے، پوری ریپبلکن پارٹی نہیں ہے۔ تو اس کا مطلب یہ ہوگا کہ اگر وہ جیت بھی جاتے ہیں تو پھر ان کو دوسری ریپبلکن پارٹی کے جو انٹرسٹ گروپس ہیں ان کے ساتھ کمپرومائز کرنا ضروری ہوگا۔ جب وہ اس کو کمپرومائز کرتے ہیں تو ان کو اپنے سلوگنز کو کمزور کرنا ضروری ہو جائے گا۔
اور کیا یہ بھی ہو سکتا ہے کہ ریپبلکن پارٹی جب کنونشن ہو تو اس میں ان کو ٹکٹ نہ دے؟
یہ بھی ہو سکتا ہے، یہ بڑا مشکل سی بات ہے، کیونکہ دیکھیے اگر تو ان کے پاس میجورٹی یا ڈیلیگیٹس کی تو پھر بہت مشکل ہو جاتا ہے، لیکن اگر ان کے پاس میجورٹی نہیں ہے صرف پلورلٹی ہے تو اس صورت میں جو रिपब्लिकन पार्टी के जो मेजर लीडर्स हैं और ग्रुप्स हैं वो हो सकता है कि उनको एक्सक्लूड कर दें और एक नया कॉम्प्रोमाइज कैंडिडेट पैदा कर दें।
अच्छा, अब एक सवाल और पैदा होता है कि सदर ओबामा जो हैं वो परसों यानी बुध के दिन जो इस्लामिक सोसाइटी ऑफ बाल्टीमोर है वहाँ जा रहे हैं और दौरा कर रहे हैं, ऐसे वक्त में जबकि डोनाल्ड ट्रंप साहब ने अपनी इलेक्शन कैंपेन में एक ऐसा माहौल पैदा कर दिया है ख़ास तौर पर कि वहाँ मुसलमानों के खिलाफ एक तनफ़ुर किसी कैफियत है, लोग भड़के हुए हैं, इनका ये दौरा बाल्टीमोर का मस्जिद का पॉलिटिकली क्या इम्पैक्ट डालेगा इस वक्त तो कैंपेन के ऊपर?
आम तो बहुत है, लेकिन एक साल मैं ये भी कहता चलूं कि इस वक्त जो मुसलमानों की वोटिंग पावर है वो 2% से कम है। ऐसी कंडीशन में यकीनन कुछ इलाकों में और कुछ स्टेट्स में उनकी चूंकि वोटिंग पावर ज्यादा है इसलिए वो इन्फ्लुएंस कर सकते हैं, लेकिन ग्लोबली मुल्क की वोटिंग पावर ऐसी उनकी ऐसी नहीं कि पूरे मुल्क के ऊपर कोई पॉलिटिकल किस्म का इन्फ्लुएंस पैदा खातरनाक किस्म का इन्फ्लुएंस पैदा कर सके। इसलिए मैं तो यही कहूंगा कि ये बहुत आम किस्म का कदम है जिसमें वो ये बताना चाहते हैं कि किसी अमेरिका में किसी शख्स के खिलाफ मजहब के बेसिस पे आप डिस्क्रिमिनेशन नहीं कर सकते। इसकी वजह से यकीनन मुसलमानों को तकलीफ जरूर पहुंचेगी, लेकिन जहां तक इसका ताल्लुक इलेक्शन के साथ है मुझे वो खास अहमियत नहीं नजर आती।
अच्छा डॉक्टर साहब हमारे साथ रहिएगा। बेस्ट अब्दुल मलिक साहब ये बताइए कि अफ्रीकन यूनियन का सरबराह इजलास हो रहा है और उसमें जो एड्रेस किया है अक्वामे मुत्तहिदा के सेक्रेटरी जनरल बान की मून साहब ने, उन्होंने ये बात कही है कि बुरुंडी जो है वो चूंकि रिजेक्ट कर रहा है अफ्रीकन फोर्सेस को अपने यहाँ टेररिज्म से लड़ने के लिए तो ये काबिल कबूल नहीं है और ये कि इसका मनफी असर पड़ेगा। आप क्या समझते हैं कि बुरुंडी की जानिब से इस बात से इनकार से कि वो फौजों को एक्सेप्ट करेगा क्या अफ्रीकन कॉन्टीनेंट पर सूरत हाल मज़ीद बिगड़ेगी? अमजद मलिक साहब मेरे ख्याल में उनकी लाइन ड्रॉप हो गई। डॉक्टर जुबैर इकबाल आप फरमाइएगा। डॉक्टर जुबैर इकबाल साहब
के आपने जो फरमाया बान की मून की जो स्पीच थी बिल्कुल दुरुस्त स्पीच थी, लेकिन मैं ये कहना चाहता हूँ कि इस स्पीच के साथ आपको दूसरे और तीसरे कई और इश्यूज हैं जिनको सामने रखना बहुत जरूरी है। उनमें एक तो ये बात आ जाती है कि अफ्रीका की इकोनॉमिक कंडीशंस काफी खराब हो गई है जिसकी वजह से वहां पर पॉलिटिकल इंस्टेबिलिटी फैल सकती है। दूसरी बात यह है कि वहां पर टेररिज्म हर तरफ है। बुरुंडी एक नया मामला है जिसमें ये सिविल वॉर की हैसियत रखता है, इंटरनल प्रॉब्लम्स हैं, ये बाहर से टेररिज्म करने के लिए कोई लोग नहीं आए, ये उनके अंदर इंटर ट्राइबल किस्म के कॉन्फ्लिक्ट्स हैं जिसकी वजह से मुश्किलात पैदा हो रही हैं। तीसरी बात यह आ जाती है कि वहाँ के ह्यूमन राइट्स की मुश्किलात ऐसी हैं कि उनको कुछ न कुछ ह्यूमन राइट्स के मुतालिक करना जरूरी होगा। और याद रहे कि ये जो समिट हो रही है इसमें ह्यूमन राइट्स खासतौर पर विमेंस राइट के मुतालिक बहुत सोचा जाएगा और उसके साथ साथ क्योंकि एक ग्लोबल इकोनॉमिक कंडीशन खराब होने से कमोडिटी प्राइसेस की गिरने की वजह से जो अफ्रीका के अंदर इकोनॉमिक कंडीशन खराब होने की खतरा है उसको कंट्रोल करने के लिए जो उसको काबू में लाने के लिए जो फैसले करने होंगे वो इस समिट में किए जाएंगे। जहां तक बुरुंडी का ताल्लुक है यकीन तमाम अफ्रीकन ममालिक ये चाहते हैं कि वहां पर किसी न किसी तरीके से पीसफुल सोल्यूशन हो जाए, लेकिन उस पीसफुल सोल्यूशन के लिए अगर वो इंटरफेयर करते हैं तो उसको ममालिक उस मुल्क के इंटरनल अफेयर्स में इंटरफेरेंस समझा जाता है। इसलिए ये बहुत जरूरी है कि ये पॉलिटिकली इसको सॉल्व किया जाए ना कि थ्रेट के तौर पर।
अच्छा डॉक्टर साहब हमारे साथ रहिएगा। हमें बैरिस्टर अमजद मलिक साहब की लाइन ड्रॉप हो गई थी। अमजद मलिक साहब ये फरमाइए कि हम बात कर रहे थे अफ्रीकन यूनियन की समिट की, उसमें ख़ास तौर पर जो उनका थीम था इस दफ़ा वो ह्यूमन राइट्स और वीमेन राइट्स था, लेकिन वहाँ पर बुरुंडी का इशू और दूसरे जो इशूज़ हैं वो ज़्यादा प्रिवेल कर गए, तो आप क्या समझते हैं कि ये अफ्रीकन समिट जो थी अफ्रीकन मुल्कों की ये अपने बुनियादी थीम में ह्यूमन राइट्स के क्या पीछे चली गई है, کیا اپنے اس مقصد سے ہٹ گئی ہے؟
بہت شکریہ. میرے خیال میں ان کا دو تین ہیں ہیومن رائٹ ایشو جو ہے وہ پرماننٹلی افریقہ میں ریلیونٹ سبجیکٹ ہے. ویمن رائٹس بھی ہے اور کافی سارے ایسے ویمن رائٹس اور ایشوز ہیں جہاں پہ یورپ میں بھی کافی انزائٹی پائی جاتی ہے. جب لوگ ریفیوجیز بن کے آتے ہیں یہاں تو وہ مسائل اجاگر ہوتے ہیں اور ان کے اوپر انزائٹی بڑھتی ہے. لیکن جیسا کہ آپ نے پہلے ذکر کیا ہے برونڈی کے اوپر زیادہ کلاؤڈ رہا ڈسکشن, اور آپ اگر دیکھیں تو افریقن یونین اس معاملے میں بڑی سینسیبل ہے. اگر آپ اس کو کمپیئر کریں گلف اسٹیٹ اور جو امریکہ کا رول ہے گلف میں, جو افریقن ہیں دیکھیں وہ اپنے معاملات کے اوپر کنسنسس ڈیولپ کر لیتے ہیں. جتنا مرضی ہم ان کو کریٹیسائز کریں جب بھی ان کا کوئی آپس میں معاملہ آتا ہے, اسپیشلی کسی دوسرے ملک کے معاملات میں دخل دینے کا یا کوئی معاملہ سدھارنے کا, چاہے وہ ساؤتھ افریقہ کا معاملہ ہو, زمبابوے کا معاملہ ہو, کسی اور ملک کا معاملہ ہو, دے ریزورٹ ٹو کنسنسس. ایک آپ اس کو سمجھ لیں کہ جیسے ٹرائبل فارم آف کنسنسس ہے, یہ ڈیولپ کر لیتے ہیں اور کسی نہ کسی طور پہ ریزورٹ کرتے ہیں کہ کسی کے ملک میں دخل انداز نہ ہو.
بالکل صحیح.
اور وہی یہاں ہوا ہے کہ انہوں نے اگری کیا ہے کہ ہم جو ہے فوج کشی نہیں کریں گے اور ٹروپس نہیں بھیجیں گے. دو برونڈی نے بھی کہا کہ ہم نہیں لیں گے, تو انہوں نے اے یو کا اپنا وہ نمائندہ بھیج رہے ہیں جہاں وہ پھر ان کو آ کے رپورٹ کرے گا کہ کیسے حل کرنا ہے. یہ ایک اچھی بات ہے کہ وہ رجیم چینج بائی فورس کے اوپر بلیو نہیں کرتے لیکن معاملات کے اوپر ایک
کنسنسس ڈیولپ کرتے ہیں. اچھا اب ہم تھوڑی سی گفتگو کریں گے. ڈاکٹر زبیر اقبال یہ فرمائیے کہ جو سیریا میں بات چیت ہو رہی ہے, سیریا کے بارے میں جو جنیوا میں بات چیت ہو رہی ہے اس میں اپوزیشن کے ڈیلیگیشن نے ملاقات بھی کی ہے, پہنچا بھی ہے وہاں پر, لیکن بظاہر ایسا لگتا ہے کہ کوئی بات آگے بڑھ نہیں رہی ہے, آگے کوئی راستہ نکل نہیں رہا ہے. تو اس بات چیت کا آپ کے خیال میں کیا فائدہ ہوگا؟
دیکھیے اس قسم جو بات چیتیں ہوتی ہیں اس کے بیسکلی مقصد یہی ہوتا ہے کہ کسی نہ کسی طریقے سے وہ تمام جو ایڈورسریز ہیں ان کو ایک طریقے سے اکٹھا کیا جائے تاکہ وہ اپنی پوزیشنز کو دوبارہ دیکھیں اور کمپرومائز کے متعلق سوچیں. اس کے لیے ایک انسٹیٹیوشن یا ایک فریم ورک بنانا ضروری ہوتا ہے. یونائٹیڈ نیشنز نے ایک انسٹیٹیوشن یا فریم ورک بنانے کی کوشش کی ہے جس کے اندر انہوں نے جنیوا کانفرنس رکھا ہے. مشکل یہ آ جاتی ہے کہ جنیوا کانفرنس صرف اسی وقت سکسیڈ کرتی ہے اگر تمام کے تمام ایڈورسریز جو ہیں وہ پارٹیسپینٹس بن جائیں اور وہ ایگری کر لیں اس فریم ورک کے ساتھ اور پھر وہ کمپرومائز کرنے کے لیے تیار ہوں. ابھی ایسا نہیں ہوا, تو یہ ایک بہت پریلیمینری قسم کی سٹیج ہے. آج سے دو سال پہلے بھی ہوا تھا, بریک ڈاؤن ہو گیا تھا. اس وقت امید بڑی کم نظر آتی ہے کہ کوئی خاص سبسٹانٹیو قسم کے کوئی سولوشنز پیدا ہو جائیں گے. اس کی دو وجوہات ہیں. ایک تو یہ کہ جب تک دونوں سائز جو ہیں وہ اس مقام تک نہ پہنچ جائیں کہ وہ ملٹیریلی یا نان پولیٹیکل بیسس پہ اپنا وشز کو امپوز کر سکتی ہوں تو پھر کچھ نہیں ہوگا. اس لیے ضروری یہ ہے کہ دونوں اس مقام پہ پہنچیں کہ جہاں انہیں معلوم ہو کہ وہ ملٹری یا نان پیسفل میکنزم سے اپنے مقاصد حاصل کر سکتی ہیں.
صحیح.
یہ ایسا نہیں ہو رہا چونکہ رشین انوالومنٹ ہو گئی, اس سے پہلے جو دوسرے آئی ایس وغیرہ تھے. اب ضروری یہ ہو جاتا ہے کہ اس کی سولوشن کے لیے آپ کو یہ جو اپوزیشن گروپ ہیں اس میں تمام کے تمام اپوزیشن ریپرزینٹیوز کو شامل کرنا ہوگا.
اچھا.
چاہے آپ لائیں چاہے نہ چاہیں آپ کو آئی ایس اور القاعدہ جیسے گروپس کو بھی ریپرزینٹیشن دینی ہوگی.
بیرسٹر امجد ملک صاحب آپ کیا کہیں گے؟ آپ سمجھتے ہیں کہ کوئی نتائج نکل سکتے ہیں اس بات چیت کے؟ میرے پاس ایک منٹ سے بھی کم ہے. جی
پہلے تو میں سمجھتا ہوں کہ یہ وائلنس, سیرین کرائسس, ریفیوجیز اور یہ ٹیررزم اور آئسس, یہ ایک بالکل ایک سبجیکٹ ہے, یہ انٹر کنیکٹڈ ہے. میں سمجھتا ہوں خوشی کی ایک نوید ہے کہ ایک ٹائم فریم کے اوپر یہ اگری ہوئے ہیں رجیم چینج سے ہٹ کے وہاں پہ ایک نان سیکٹیرین بائی پارٹیزن ایک حکومت کے اوپر ان کا اگریمنٹ ہوا ہے. الیکشن کی طرف جا رہے ہیں, بالکل نہیں اتفاق رائے ہوگا اپوزیشن کے دڑوں میں. جب متحارب گروپس لڑ رہے ہوتے ہیں لیڈرشپ بعد میں امرج ہوتی ہے. اسٹیک ہولڈرز کو چاہیے یہ ڈائیلاگ جاری رکھیں, مل کے رکھیں, الیکشن ہونے دیں, بننے دیں, ان میں سے لیڈرشپ نکلے گی. اور اسٹیک ہولڈرز کا کام ہی یہ ہے کہ
कि ये जो चार्टर किया है इन्होंने टाइम फ्रेम, इसके ऊपर अमल होने दे, इसमें से लीडरशिप निकलेगी, 20-25-30 ग्रुप्स जो हैं वो मिलके कुछ रह जाएंगे, कुछ आगे आएंगे, इलेक्शन होंगे उसमें से नई लीडरशिप।
बहुत शुक्रिया बैरिस्टर अमजद मलिक साहब, डॉक्टर जुबैर इकबाल साहब, आप तमाम साहिबान का बहुत शुक्रिया। अब हमारे प्रोग्राम का वक्त ख़त्म होता है, अपने मेज़बान कमर अब्बास जाफरी को आइंदा प्रोग्राम तक के लिए इजाज़त दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।